नमस्कार, अन्तरसंवादबाट सन्तोष रेग्मी। काठमाडौँ महानगरपालिकाका सार्वजनिक क्षेत्रका भित्ताहरूमा पछिल्लो दिनमा कलात्मक चित्रहरू कोरिएका छन्। यसअघि खासै प्रयोगमा नरहेका केही क्षेत्रहरूमा व्यापारिक एवं व्यावसायिक विज्ञापनहरू टाँसिएका कोरिएका क्षेत्रहरूलाई काठमाडौँ महानगरपालिकाले कलात्मक चित्रहरूद्वारा सजी सजाउ पारेको छ, जसले महानगरलाई थप सुन्दर बनाएको छ भने महानगरसँग सम्बन्धित इतिहास, कला, संस्कृति, भाषा, वेशभूषा तथा मुलुकका लागि योगदान गर्नेहरूको चित्रले महानगरको सौन्दर्य मात्रै बढ़ाएको छैन, बहुआयामिक दृष्टिकोणले निकै महत्वपूर्ण एवं आकर्षक देखिएको छ। महानगरका सड़क छेउका भित्ता तथा पुरातात्विक क्षेत्रका भित्तामा कलात्मक चित्र बनाएर महानगरलाई सुन्दर बनाउने कार्यको अगुवाई गरिरहेका चित्रकार डीपी भण्डारीसँग आजको अन्तरसंवादमा हामी कुराकानी गर्नेछौं। उनको कुचीले यसअघि पनि देश विदेशका विभिन्न भाग, पुरातात्विक एवं अन्य महत्व एवं व्यावसायिक प्रतिष्ठान र व्यक्तिका चासोका कैयौं चित्रहरू बुनिसकेको छ। काठमाडौँ महानगरपालिकाका तत्कालीन मेयर एवं हालका प्रधानमन्त्री बालेन्द्र शाहको रोजाईमा परेका डीपी भण्डारीसँग आजको अन्तरसंवादमा काठमाडौँ महानगरपालिकामा कोरिएका चित्रहरू, त्यसका अन्तर्वस्तु, चित्रकारिताको पछिल्लो अवस्था लगायतका विषयमा कुराकानी गर्नेछौ। हामीसँग हुनुहुन्छ, स्वागत छ हजुर।
हजुर नमस्ते।
यहाँले चाहिँ काठमाडौँका यी भित्ताहरूलाई रंगीन बनाउनु भएको छ, काठमाडौँका भित्ताहरूलाई एउटा जीवन्तता दिने काम गर्नुभएको छ, यो कामको प्रारम्भ चाहिँ कसरी भयो?
काठमाडौँ महानगरपालिकाले सुन्दर महानगर बनाउने परियोजना अन्तर्गतको बजेट छुटाएको भएर त्यसले नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानसँगको समन्वयमा काम थालनी गर्यो र त्यसमा नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानले कलाकार छनौटको क्रममा चाहिँ मलाई नै उपयुक्त ठानेर मलाई काम हस्तान्तरण गर्नुभयो। त्यसैबाट हाम्रो काम शुरू भयो।
तत्कालीन मेयर हालका प्रधानमन्त्री बालेन्द्र शाहसँग यहाँहरूको कसरी सम्पर्क भयो, जसका कारणले चाहिँ उहाँको आइडियामा यहाँहरूले काम गर्न सक्नुभयो?
उहाँहरूले कला पहिले गर्ने भनेर सोच बनाइराख्नु भएको थियो। नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानसँग उहाँहरूलाई दिइसकेपछि नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानले नै हामी कलाकारहरू चुज गर्नुभयो र हामी गोलमेज टाइपले मिटिङ बसेर कहाँ के काम गर्ने, कस्तो खालको विषयहरूलाई उ गर्ने भनेर त्यो काम कुराहरू भएर अनि चाहिँ त्यसरी चाहिँ हामी सम्पर्कमा आएर स्थानीय सरकार महानगरबाट एक दुईजना चाहिँ मसँगै अट्याच गराइदिनु भएको थियो। के काम भइरहेको छ, कसरी काम गरिराखेको छन् र त्यो अपडेट चाहिँ महानगरमा जान्थ्यो र त्यो उहाँहरूसँग समन्वय भइरहेको हुन्थ्यो।
यहाँहरूको टिममा चाहिँ कतिजना हुनुहुन्छ, कसरी काम हुन्छ?
लेटेस्ट उसमा चाहिँ चारजना चाहिँ हामी छौँ। रसिक राजजी हुनुहुन्छ, रसिक राज, विक्रम तामाङ, जीवन तामाङ एकदमै नजिक भएर, बिकु थापा कलाकार, अनि त्यसको लगत्तै हामी चाहिँ कोही जोडिने कोही हुने क्रममा चाहिँ नेपाल अञ्चलबाट पनि मैले सामर्थ्य भन्ने कलाकारलाई पनि झिकाएर काम गरेँ। टोटल 21 कलाकारहरू चाहिँ काम गरेको थियो हामी चाहिँ।
यहाँले यो उचाइ जुन प्राप्त गरेको अहिले, त्यसका पछाडिका पृष्ठभूमिहरू के हुन्? यहाँले कसरी आफूलाई त्यो ठाउँसम्म पुर्याउनु भयो?
अब सानैदेखि नै चित्र बनाउने शौक एउटा, त्यसले नै मलाई चाहिँ बिस्तारै बिस्तारै कला क्षेत्रतिर झुकाव बढाएको हो र एसएससी को पढाइपछि अब अगाडि के पढ्ने भन्दाखेरि मेरो आफ्नै दाजु जुन अहिले हुनुहुन्न प्रोफेसर डोल बहादुर भण्डारी, उहाँले भाइले चाहिँ ललित कला जोडन गर्नुपर्छ है भन्ने किसिमको भएर दाइले यहीँ काठमाडौँमै आएपछि अनि कुमार शर्मादेखि लिएर शङ्कर विषयहरू हामीहरू सँगै बसेर कलाको एउटा छुट्टै माहौल हुन्थ्यो, त्यही ताकि हामी ललित कला जोइन भए। अनि यो चाहिँ हाम्रो कस्तो भने व्यावसायिक शिक्षा हो भन्छु क्या मैले चाहिँ ललित कलालाई चाहिँ, त्यहाँबाट आफ्नो काम पनि भइरहेछ पढ्दै पनि, त्यो तरिकाले म यो क्षेत्रमा चाहिँ प्रवेश गरे हो।
कति सालदेखि यहाँ काठमाडौँमा सङ्घर्ष गर्दै हुनुहुन्छ?
म चाहिँ 2053 सालदेखि नै काठमाडौँमै छु। ललित कला अध्ययन नेपालमा चाहिँ डिप्लोमासम्म मात्रै थियो त्यो बेलामा, मास्टर गर्नलाई या त विदेश जानु पर्थ्यो या त कुनै स्कलरसिप गरेर गर्नुपर्ने अवस्था थियो। त्यो बीचमा चाहिँ मलाई चाहिँ बाहिरबाट अफर आयो, साउदीबाट बाहिर गएँ र वहाँ गएर पनि आर्ट सम्बन्धी ठुला ठुला कामहरू, म्युरल भयो सिलिङमा, जस्तै कि माइकल एन्जेलोहरूले इटाली उतातिर गरे जस्तै किसिमको कामहरू गर्ने मौका पाएँ र विदेशी कलाकारहरूसँग पनि घुल मिलेर जर्मनको आर्टिस्टहरूसँग पनि काम गर्ने मौकाहरू पाइयो। त्यसले गर्दा चाहिँ कलासँग मेरो अटुट सम्बन्ध पनि रह्यो। बाहिरको बसाएपछि आइसकेपछि लुम्बिनीको पनि कामहरू गरे, जहाँ बुद्धको जन्मदेखि मृत्युसम्मको बुद्धग्राम भन्ने त्यहाँ एउटा यस्तो छ, त्यहाँ चाहिँ सबै एउटा रोबोटिक थिएटर हो, त्यसमा काम गर्ने मौका पाएँ र त्यसले गर्दा मलाई काठमाडौँमा पनि काम गर्ने मौका पाएर अहिले म यसैमा सङ्घर्षरत छु।
यो जुन चित्रकारिता छ नि, चित्रकला, यसको भित्र कतिको जीवन्तता छ अथवा कसरी प्रस्फुटन हुन्छ?
यो समाज र देशको ऐना हो भन्छु मान्छे, किनभने हाम्रो सभ्यता चिनाउने हाम्रो समाजमा भइरहेका कुराहरूलाई चित्रहरू मार्फत चाहिँ उजागर गर्न पाउन त्यो पनि हो र अनि हामीले चाहिँ देश विदेशबाट आन्तरिक तथा विदेशी पर्यटकहरूलाई जुन हाम्रो पुराना हाम्रा अग्रज कलाकारहरू वास्तविक कलाकारहरूले जुन तरिकाले काम गरेर अहिले काठमाडौँमा एउटा खुल्ला म्युजियमको रूपमा खडा भएर होइन विदेशबाट आउने एउटा चाहिँ माहौल बनाउनु भएको छ नि, यो पनि ठुलो कुरा हो। हामी चाहिँ नेपालीहरू कला तथा संस्कृतिमा धेरै धनी भएको हुनाले पनि कलाले चाहिँ धेरै कुराहरू समाजलाई दिन्छ जस्तो लाग्छ।
कलाभित्र चित्रकला, चित्रकलाले चाहिँ के दिन्छ, कसरी दिन्छ?
चित्र भनेको हाम्रो मानव सभ्यता भन्दा पनि पूर्व आदि मानवहरूले पनि चित्रको माध्यमबाट आफ्नो सांगीतिक कुराहरू देखाउँथे। त्यो चित्रको त्यो मानव विकाससँगै विकास हुँदै आएर हाम्रो नेपाली कलामा चाहिँ नेवारहरूले पौवा कला, त्यसै गरेर चाहिँ थानका कलाहरू, हाम्रो आफ्नो पहिचान हुन् नि तिनीहरू हो। तिनीहरू मात्र नभएर लोक कलाहरू, जस्तो थारू कला लोककला छन्, जस्तै मैथिली लोककलाहरू छन्, मिथिलामा चाहिँ त्यो बढी प्रयोगहरू भइरहेछ। त्यो चाहिँ हाम्रो पहिचानहरू दिने हो, त्यो चाहिँ त्यसले चाहिँ समाजलाई र आफ्नो संस्कृतिलाई चाहिँ समेटेको हो र हामीले चाहिँ त्यसबाट धेरै राम्रो एउटा हुन्छ जस्तो लाग्छ है मलाई। त्यो
एउटा चित्र बनाउने बेलामा के सोच्नुहुन्छ यहाँले, कसरी त्यो कुरा चाहिँ ठ्याक्कै भनिएको कुरा उतार्न सकिन्छ?
त्यो चाहिँ कस्तो हुन्छ, हामीलाई विषय दिएको हुन्छ, हामीले आफ्नो तरिकाले त्यो बनाउने भन्ने कुरा हुँदैन। सब्जेक्टमा नै हामी रहेर, हामी किनभने एनाटोमी थाहा हुन्छ, पर्सपेक्टिभहरूको अध्ययन गरेका छौँ, चित्र कसरी कम्पोजिसनहरू मिलाउनु पर्यो, रङ संयोजनहरू मिलाउनु पर्यो, ती सबै कुराहरूको लामो अध्ययनबाट नै हामी खारिँदै आएर अहिले चाहिँ त्यो यो स्थितिमा छौँ। र त्यो चाहिँ पक्कै पनि बनाउन दिनेहरू या त बनाउनु पर्ने सब्जेक्टमा पहिला नै सब्जेक्ट हामीले क्रिएट भएकै हुन्छ र त्यही अनुसार नै हामी खेल्छौँ।
एउटा विषयमा चित्रलाई जुन एउटा संयोजन गरिन्छ अथवा रंग भर्ने काम गरिन्छ, त्यो चित्रलाई जीवन्त चाहिँ बनाउनको लागि या बनाउँदै गर्दा यहाँले त्यो जीवनका विभिन्नताहरू छन् नि हाम्रा, त्यो चित्रका पनि त्यस्तै खालका विभिन्नता हुन्छन् होला होइन?
पक्कै पनि विभिन्न रंगहरू त छन् नै, चित्रका पाटोहरू छन्, मिडियमहरू हुन्छ र अनेक चित्रका धारहरू पनि छन्। अब कसैले फोटो मात्रै बनाएर बस्छ भने कसैले ल्यान्डस्केपहरू बनाएर बस्छन्, कसैले चाहिँ अब लोककलाहरूमै भिजेका हुन्छन्। पक्कै पनि त्यो चाहिँ विभिन्न विधा अनुसारले विभिन्न तरिका हुन्छ, त्यसमा कतिपय नियमहरूमा बाँधेर बनाएको हुनुपर्छ र हामीले कुनै विषयलाई समातेर काम गर्दाखेरि त्योभन्दा बाहेक हामी आफ्नो मनले बनाउन पाइँदैन, यसको आफ्नै सूत्रहरू छन्।
आजसम्म कतिवटा चित्र बनाउनु भयो प्रारम्भदेखि अहिलेसम्म?
यसको त अनगिन्ती, यसको कुनै काउन्ट नै गर्न सकिँदैन कि जस्तो लाग्छ, किनभने बालकालदेखि नै मैले चाहिँ स्कुल लेभलबाटै कला सिर्जना गर्दै आएँ र जति गरेँ मैले इलस्ट्रेसनहरू गर्दा यति एक दुईवटा भन्ने हुँदैन, लाखौं बनाइयो जस्तो लाग्छ मलाई चाहिँ।
आफ्नै चित्रकलाको यात्रा, त्यसको परिष्कृत स्वरूप भनौँ न, आफूलाई आफूले बनाएको चित्रहरूमा रंग भर्ने, त्यसलाई जीवन्तता दिने, हिजोभन्दा आज बढी चाहिँ परिपक्वता, आजभन्दा भोलिको परिपक्वताको सन्दर्भ?
पक्कै पनि यो पहिला चाहिँ मान्छेहरूले कस्तो गर्थ्यो भने रंगहरू आफै बनाएर बनाउँथे, आफै रंग गर्थे, सबै कुराहरू जस्तो क्यानभासहरूमा काम गर्ने हुँदैन थियो। अब यी मिडियम अनुसारले बिस्तारै खारिँदै गएर रंगहरू पनि अहिले जहाँ भने त्यही जिउनु भने त्यही रंग किन्न पाइन्छ, जुन मिडियम पनि हामी चाउन पाइन्छ, त्यसले गर्दा सहजता भएर अनि कलामा पनि अब निखरता आउँदै आउँदै पक्कै पनि अब राम्रो काम, राम्रो सर्फेस, राम्रो चिजहरूलाई भयो भने चाहिँ चित्र पक्कै पनि राम्रो हुँदै जान्छ र त्यो बिस्तारै फेरि ग्रो अप हुँदै जाने चिज हो। र म पनि अहिले यत्रो काम गर्दा पनि म अझै पनि म केही सिक्दैछु है भन्ने लागिरहेको हुन्छ।
प्रारम्भिक दिनहरूमा भनौँ न, चित्र बनाउँदाखेरि आफूले बुझेको, आफूले यो बनाउँछु भनेको बुझेको, अरूले नबुझेको स्थिति धेरै जसोको हुने गर्दो रहेछ होइन? जब आफूले बनाएको चित्रको त्यसको भाव, त्यसको दृष्टिकोण अथवा त्यसले दिन खोजेको सन्देश, सबै कुरा अरू मानिसहरूले बुझ्दै गर्दा या बुझेको क्षणहरू कसरी सम्झिनुहुन्छ?
पक्कै पनि यो महानगरको काम गर्ने बेलामा चाहिँ हामीलाई सब्जेक्ट दिएको थियो कला संस्कृतिसँग सम्बन्धित रहेर, यहाँको चाहिँ सभ्यतासँग सम्बन्धित रहेर काम गर्न पाउँदाको क्षण भनेको हाम्रो लागि, मेरो लागि चाहिँ स्पेसल्ली एकदमै महत्वपूर्ण समय हो यो चाहिँ। र म बीचमा आफ्नै व्यवसायिक कामहरू गर्थेँ र त्यसले केही हुन्थ्यो नै, अब आर्थिक रूपमा हुन्थ्यो, तर मलाई बाहिर चिन्ने अवस्था थिएन र सञ्चार माध्यमबाट जुन तरिकाले अगाडि आउन पाइयो लास्ट इयरको कामहरू, म जहाँ महानगरसँग जोडिसकेपछि, र यसले एउटा गर्वको कुरा पनि फिल हुँदो रहेछ र आफ्नो कला संस्कृतिहरू होइन सभ्यताहरूसँग खेलेर एउटा राम्रो जुन त्यसको चाहिँ रिजल्ट आउँछ नि, त्यसलाई राम्रो गरेस् भनेर कामहरू आउँदाखेरि र आफूले पढाएको गुरुहरूले पनि राम्रो गर्दैछस् है, राम्रो भइरहेछ भन्ने आफूलाई चाहिँ एकदमै एउटा स्टेपमा चढेछु कि जस्तो लाग्यो।
यहाँले काठमाडौँ महानगरपालिकाको सन्दर्भ दोहोऱ्याउनु भयो होइन, काठमाडौँ महानगरपालिकाले दिएको जिम्मेवारी अन्तर्गत यहाँहरूले चाहिँ के गर्नुभयो, कहाँ कहाँ कस्तो कस्तो खालको चित्रहरू बनाउनु भयो? भित्ता त धेरै ठाउँहरूमा रंगीन देखिएको छ, यहाँहरूले ती मध्ये के गर्नुभयो?
त्यो चाहिँ कस्तो छ भने हामीले तोकेको स्थानहरूमा 15,090 स्क्वायर फिट कामहरू गरियो, त्यस अन्तर्गत काठमाडौँको विभिन्न 9 स्थानहरूलाई चयन गरेर हामीले कामहरू गर्यौं। शुरूआती दिनमा चाहिँ सुन्दराबाट शुरू गरेको राष्ट्रिय सभा हल बाहिरको भित्ता अनि चाहिँ वाल्मिकी कलेज त्यसै गरेर चाहिँ बबरमहलको चोक निरको भित्ता आर्ट काउन्सिल पछाडिको भित्ता भयो अनि त्यसै गरेर चाहिँ कोटेश्वर स्थित सरस्वती पार्क भयो जहाँ साम्बाको फोटोहरू बनाइएको थियो त्यसै रङ्गशालाको भित्ताहरू अनि यता आएर चाहिँ हाडी गाउँ र मालीगाउँ दुई स्थानहरूमा चाहिँ र साथै हाम्रो यो चाहिँ छकबको पार्क त्यहाँ पनि हामीले काम गर्यौँ
ती ठाउँहरूमा चाहिँ के बनाउनु भनिएको थियो के बन्यो कसरी बन्यो भनेको जस्तो बन्यो कि बनेन
हो अब कला संस्कृति र हाम्रो नेवारी स्पेसल्ली काठमाडौँ उपत्यकामा नेवारी कल्चर प्रधानता भएको कारणले गर्दाखेरि अलिकति केही नेवारी कलासँग अलिकति ऊ भयो कि भन्ने पनि छ त्यो मात्र नभए हामीले यहाँको सभ्यता चिनाउने यहाँको चाहिँ वर्ल्ड हेरिटेजमा परेका साइडहरूलाई पनि हामीले भित्तामा चाहिँ उतार्ने कोसिसहरू गर्यौँ त्यसै क्रममा चाहिँ हाम्रो बाजागाजाहरू हाम्रा पुराना के अरे यो साहित्यकारहरू संगीतकारहरू जुन लेजेन्ड हुनुहुन्थ्यो उहाँहरूको तस्विरहरू उतार्ने काम गर्यौं त्यसरी चर्चित खेलाडीहरू साम्बाको पनि गर्यौं अनि मरिसा जो नेपाली म्याराडोना भन्नुहरूले परिचित हुनुहुन्थ्यो उहाँको पनि गर्यौं त्यसरी जुन ठाउँमा हामी चाहिँ गयौं नि जुन ओडामा गयौं त्यो ओडा सँग सम्बन्धित रहेर उनी उहाँहरूसँग समन्वय गरेर यो ठाउँको स्पेसल के हो त भनेर हामीले बुझेर उहाँहरूसँग वडा अध्यक्ष हुनुहुन्छ सदस्यहरू उहाँसँग लामै कुरा गरेर यो यस ठाउँमा यो बनाउने है भनेर हामीसँग समन्वय गरेर हामीले कामहरू गरेर चाहिँ प्रस्तुत गरेका थियौँ
अहिले हेर्दाखेरि ठ्याक्कै कहाँ कहाँ के बनायो यहाँलाई याद छ
एकदमै याद छ जस्तो कि रङ्गशालामा हामी खेलकुदसँग सम्बन्धित रहेर नै काम गरियो भने अब सुन्दारा भनेको अलिकति सबै कुराहरूबाट एक ठाउँमा एउटा त्यो केन्द्रको विषय भएर त्यसै विभिन्न हाम्रो चाहिँ यो अब जस्तो कि हामीले यो कला संस्कृतिलाई नै बढी जस्तो हाम्रो नेवारी कलाहरूमा जात्राहरू भयो अनि त्यसै गरेर हाम्रो चाहिँ यो भैरवको चाहिँ फोटो ऊहरू चाहिँ बनायो भने त्यहाँ चाहिँ अनि यस्तो नेवारहरूको जुन आगो पटासी लगाएको ऊहरूदेखि लिएर त्यहाँ हुन्छ नि
जनजीवन
जनजीवनहरूको बारेमा अनि जात्राहरूको पनि हालियो भने रङ्ग त्यहाँ चाहिँ धरहरा पुरानो धरहरा जुन 90 सालको भूकम्पमा भत्केको धरहरालाई नै हामी त्यहाँ प्रस्तुत गरेका छौँ भने योभन्दा अगाडिको धरहरालाई पनि गऱ्यौँ त्यो इतिहास हो नि त हाम्रो त्यसलाई चाहिँ हामीले समेट्ने कामहरू गऱ्यौँ र काठमाडौँ उपत्यकाभित्रका जस्तो स्वयम्भूको भयो होइन अनि ती चाहिँ अब पहिला पहिला कुमालेहरूले माटोहरूले गर्ने कामहरू तिनीहरू पनि गऱ्यौँ
कस्तो प्रतिक्रिया पाउनुभयो हुन त यहाँले आफ्नो गुरुहरूको प्रतिक्रियाको सन्दर्भ अघि भन्नुभयो आम जनसाधारणहरूबाट कस्तो खालको प्रतिक्रिया पाइयो र यहाँलाई जिम्मा दिएको काठमाडौँ महानगरपालिका तत्कालीन मेयर वर्तमान प्रधानमन्त्री उहाँहरूका तर्फबाट कस्तो खालको प्रतिक्रिया पाइयो
उहाँहरूबाट त धेरै राम्रो अतिलाई नै कन्टिन्युटी गर्ने भनेर बजेट पनि छुट्याउनु भएको छ र अब छिटै त्यो कामहरू पनि अरू पनि हुन्छ र उहाँले त्यो जुन शुरूआत गर्नुभयो यो चाहिँ हामी कलाकारहरूको लागि पनि एउटा राम्रो पाटो हो र यसबाट अरू अरू पालिका अरू अरू स्थानीय निकायहरूले पनि आफ्नो गाउँठाउँ चिनाउने र सार्वजनिक स्थलहरूमा चाहिँ यो टाइपको चाहिँ एउटा चाहिँ लहर चलेको छ नै भन्छु मैले र त्यहाँ पश्चिमतिर टिकापुर धनगढीमा पनि भयो कोलपुरमा पनि भयो यस्तै गरेर पूर्वतिर पनि भएका छन् कामहरू चाहिँ त्यो भएर अहिले पनि प्रत्येक ऊहरूबाट कम्तीमा पनि 5 लाखसम्मको चाहिँ बजेट निकालेर साना पालिकाहरू हुन्छन् तिनीहरूले चाहिँ त्यो कामहरू चाहिँ आफ्नै लोकल कलाकारलाई हुन्छ कि बाहिरबाट झिकाएर हुन्छ काम भइरहेको छ कलाकारहरू व्यस्त छन्
भनेको चाहिँ त्यो एउटा कार्यले अहिले लहरै सिर्जना गर्यो जसका कारणले चाहिँ कलाकारहरूले पनि व्यावसायिक रूपमा अलिकति सहज अनुभूति गर्न पाए र उनीहरूको आफ्नो कला देखाउने ठाउँ पनि पाए
पक्कै पनि यसले काठमाडौँमै भएको भएर सायद अब मिडियासँग हामी चाहिँ धेरै नजिक टच हुने भएको भएर अलिक बढी मेरो आगो होला हाम्रो यो चाहिँ काठमाडौँ कामहरूको तर बाहिर पनि नभएको होइन धेरै भएका छन् उनीहरू पनि आउनुपर्छ स्थानीय पत्रकारहरूले पनि त्यसलाई पनि उठाउनुपर्छ भन्ने लाग्छ है मलाई चाहिँ
पछिल्लो दिनमा चित्रकला जुन व्यावसायिक हुँदै गएको छ नि यहाँहरूले सम्भावना खोज्दै गर्दाका दिनहरूमा र आजका दिनहरूमा त्यो व्यावसायिकतामा चाहिँ कतिको वृद्धि भयो र यसले चाहिँ अब भोलिको भविष्यलाई चाहिँ कसरी अनुमान योग्य बनाएको छ
पक्कै पनि कलाकारहरू पहिला पहिला भन्थे चित्र मात्रै नभएर अक्षरमा अक्षर लेख्ने होला नि कलाकार मात्रै भन्थे के है मान्छेहरू बुझ्थेन नि त्यतिखेर र हाम्रो कलाको यो चाहिँ वृहत छ यसको चाहिँ यो भनेको अन्तर्राष्ट्रिय भाषा हो कि कला भनेको यो कुनै एक एउटा भाषाले उ गर्ने होइन कि त्यो अमुक भए पनि त्यसले धेरै कुराहरू बोल्या हुन्छ र विश्वको जुनसुकै मान्छेले पनि कलालाई बुझ्छ त्यो तरिकाले चाहिँ कलालाई चाहिँ त्यो मानेमा चाहिँ विश्व भाषाको रूपमा हेरिन्छ र यसलाई चाहिँ यसको व्यापक छ यसको चाहिँ सम्भावना यहाँ मात्रै नभएर बाहिर पनि जान्छन् चित्रहरू निर्यात हुन्छ त्यसबाट त्यो चाहिँ म भन्छु है।
यहाँले त चित्र बनाउनुहुन्छ, यहाँको जीवन त चित्रसँग सम्बन्धित नै छ, तर मानिसहरूको जीवन भनौँ न, आम मानिसहरूको जीवनमा चित्रले कस्तो प्रभाव पार्दो रहेछ?
प्रभाव पार्छ नै, किनभने मान्छेको जीवन शुरूवाती जीवनबाट नै चित्रले चाहिँ एउटा राम्रो चाहिँ एउटा अट्याचमेन्ट छ क्या त्यसमा चाहिँ। कस्तो भने अब बाटो एउटा बाटो जाने चिन्ह लगाउँदै जान्थ्यो अरे मान्छेहरू, फर्केर आउँदा त्यही बाटो भएर आउँथ्यो। त्यो पनि कलाको शुरूवाती उहरू हो नि त। जस्तो कि अब हामी इतिहास हेर्ने हो भने अहिले पनि 60,000 वर्ष पुरानो मान्छेले बनाएको चित्रहरू फेला पर्यो भने इन्डोनेसियातिर छ, त्यो हेर्नु त त्यो मान्छेको त्यो जीवनको सुरुवाती उहरू हो नि त तिनीहरू। अनि पछिल्ला दिनहरूमा यतातिर अस्ट्रेलियातिर पनि भेटिएका छन् ती चित्रका उहरू। त्यसै गरेर अब हाम्रो यतातिर ग्रिक उस त छँदैछ, युरोपतिर त त्यसको जुन कलाको गोल्डन एज गरिसकेको, 16-17 शताब्दीमा गोल्डन एज पार गरिसकेको, उनीहरूले गर्न भने सबै कलाको मिडियमहरू अहिलेको डिजिटल बाहेक सबै उनीहरूले गरेर गरिसकेका हुन्। र त्यो भएको भएर चाहिँ यो जस मान्छेको जीवनसँग चाहिँ कलाले चाहिँ धेरै राम्रो सम्बन्ध राख्छ नै भन्ने मलाई लाग्छ है।
मानिसको सोच अथवा चाहिँ भनौँ न, एउटा घरबाट निस्किरहँदा अथवा कार्यालयबाट निस्किरहँदा अथवा कामबाट निस्किरहँदा जुन खालको एउटा कहीँ न कहीँ तनाव लिएर आएको मानिसले राम्रो तपाईँले बनाएको चित्र देख्यो भने उसको त्यो मस्तिष्कमा के फरक पर्छ?
राम्रो राम्रो चित्रहरू हेरिरहेको छ भने त्यसले पक्कै पनि त्यसलाई एकाग्रता, यो भनेको मेडिटेसन पनि हो, मेडिटेसनको काम, एउटा ध्यानमा बसेर एउटा त्यसले चाहिँ राम्रो चित्र छ भने त्यसले राम्रो प्रभाव पार्छ र नराम्रो त्यसको चाहिँ चित्र अनुसारकै उसले चाहिँ फिल गर्छ है, मेरो चाहिँ त्यो लाग्छ है।
चित्रहरू बनाउने बेलामा यहाँहरूको दिमागमा चाहिँ अझ बढी सृजनशीलता ल्याउँ, अझ बढी निखार ल्याउँ भनेर चाहिँ के कुराहरू चल्छ?
एकाग्रता नै हो, एकाग्रता नै हो, र हामी सब्जेक्टमा ऊ गर्छौँ अनि एकाग्रता भएर नै भयो भने चित्र चाहिँ एउटा राम्रो बन्छ कि त्यस्तो लाग्छ है। त्यो चाहिँ एकाग्र भएर र आफ्नो ज्ञानलाई चाहिँ डिस्टर्ब नहुने तरिकाले काम गर्यो भने जे पनि यो लगनशीलता एकाग्रता नै एउटा चित्रको राम्रो चित्र बन्नुमा एउटा चाहिँ रोल खेल्छ जस्तो लाग्छ मलाई चाहिँ।
भनेको चाहिँ परिपक्व चित्रकार एकाग्र बढी हुनु पर्यो, अथवा त्यसको एकाग्रतामा आएको वृद्धि, त्यसको चित्रप्रतिको मोह अथवा चित्रलाई जीवन्तता बनाउने उसको सोच जुन एकाग्रताबाट सिर्जना हुन्छ त्यसले एउटा चित्रकारलाई परिपक्व बनाउँछ,
परिपक्व पक्कै पनि बनाउँछ। र अहिले आएर चाहिँ फेरि अनेक विधाहरूको शुरूआत पनि भएको छ, रेस्टुरेन्टमा पनि म्युजिकसँगै रमाएर पनि आर्ट गर्ने चलनहरू आएको छ, र त्यसले त्यो भनेको एकदमै त्यति ऊ दिन्छ जस्तो लाग्दैन मलाई चाहिँ। र जस्तो कि हामी थान्काहरू बनाउनेहरू नेपाली कलामा हेर्नुहोस् थान्काहरू कति राम्रो हुन्छ हाम्रो, तिनीहरू त अहिले आएर मान्छेहरूले चिनिरहेको छ, अहिले धेरै कलेक्टरहरू पनि भएका छन् थान्का पौवाहरूमा चाहिँ। र साँच्चै पक्कै पनि त्यो एकाग्रताले जन्माएको जुन हुन्छ नि त्यसमा चाहिँ धेरै नै राम्रो रिजल्ट आउँछ जस्तो लाग्छ मलाई चाहिँ।
यो चित्रको जुन यहाँहरूले जुन भित्तामा बनाउनु भएको छ त्यो चित्र र चित्रका अन्य प्रकारहरू जस्तो यहाँले पौवाको कुरा गर्नुभयो या थाङ्काको कुरा गर्नुभयो या अन्य चाहिँ लेखनहरूको चित्रकारीहरूको जुन छ यसको विधा कस्तो छ, यो कसरी विकसित भइरहेछ?
हो यस्तोमा यस्तो हाम्रो लोककलाहरू अनि पौवाहरू र थाङ्काहरूमा चाहिँ हाम्रो एउटा विषय हुन्छ, त्योभन्दा बाहिर रहेर हामीले काम गर्न पाइँदैन, किनभने हामीले पौवा बनाएपछि पौवा नै त्यही तरिकाको बनाउनु पर्ने हुन्छ, पौवामा नयाँ मोडर्न आर्ट मिसाउनु मिल्दैन, त्यो चाहिँ हाम्रो नै हुँदैन। ती कुराहरूलाई चाहिँ नयाँ किसिमले क्रिएट गर्ने हो भने अब नयाँ बाद जन्मिन सक्छ, त्यो छुट्टै कुरो। र अब हाम्रो चाहिँ अहिलेको उसमा चाहिँ नेपाली कलालाई चिनाउने भनेको त हाम्रो त यही हाम्रो पौवाहरू नेवारी कला अन्तर्गत पर्छ पौवा चाहिँ, र अनि अरू अन्य लोक कलाहरू पनि छन् जो कि हाम्रो थारूहरूको आफ्नै किसिमको ट्राइङ्गल सेपमा उनीहरूले चाहिँ अष्टमिकीहरू बनाउँछन् र त्यसैलाई नै रहेर कामहरू गरेर आउँछन्। उनीहरूको कपडामा पनि त्यही किसिमको प्याटर्नहरू हुन्छ नि थारूहरूको, त्यो आउँछ भने यतातिर मिथिला मैथिली कलामा पनि त्यही आफ्नै प्याटर्नहरू छ र यसको चाहिँ बजार पनि एकदम राम्रो छ।
जसरी यहाँले भन्नुभयो कि चित्रकलामा जुन एउटा खालको व्यावसायिकता आउँदै गएको छ, यसले नयाँ पुस्तालाई चाहिँ कतिको आकर्षित गरेको छ, अथवा यहाँहरूको जमानामा कति मानिसहरू चित्रकलातर्फ आकर्षित थिए, आज कति मानिसहरू छन्, प्रविधिले पनि साथ दिएको छ, व्यावसायिकताले पनि साथ दिएको छ?
हो पक्कै पनि प्रविधिले निकै राम्रो साथ पनि दिएको छ, र हामीले कस्तो छ भने प्रविधिको कारणले गर्दा विश्वको जुनसुकै कला पनि हामीले चाहिँ अङ्गीकार गर्न, हेर्न, बुझ्न, पढ्न पाइराखेका छौँ अहिले, र त्यो तरिकाले आफूलाई बलियो बनाउन पनि महत्वपूर्ण रोल खेलेको छ प्रविधिले, र स्टडी गर्नलाई पनि धेरै सहज भएको छ, र यो राम्रो राम्रो पक्ष पनि हो, र बिस्तारै बिस्तारै यो अझ वृहत हुँदै जान्छ नै, किनभने डिजिटल आर्टले पनि यो पनि आर्ट नै हो, त्यसलाई चाहिँ हामीले रङ ब्रसले मात्रै गर्नुपर्छ भन्ने छैन, त्यो माध्यमहरूलाई पनि अब समय अनुसार अङ्कित गर्नैपर्छ, एक्सेप्ट गर्नैपर्छ जस्तो लाग्छ।
हिजोको दिनमा हेर्दाखेरि अरनीको विश्वमा प्रसिद्ध छन्, अझै हाम्रो बढी छिमेकी चीनमा प्रसिद्ध छन्, हाम्रा नेपाली हुन्, उनले गरेको कलाकारिताले हाम्रो शिर उच्च भएको छ। आजको दिनमा यसरी कला मार्फत, चित्रकला मार्फत नेपाललाई चिनाउने अथवा बाहिर गएर काम गर्ने कस्तो क्रम छ हाम्रो?
पक्कै पनि छ नै, किनभने त्यो बेलामा अरनीको भनेको अब वास्तुविद पनि हुन्, उनले चाहिँ स्तूपा शैलीमा नेपालमा भएका जस्तो शिखर शैली, स्तूपा शैली र प्यागोडा शैलीको काममा चाहिँ स्तूपा शैलीलाई चाहिँ तिब्बत हुँदै चाइना मतलब तिब्बत भएर चाहिँ उनले गरे त्यतिखेर, जबकि हाम्रो के अरे लिच्छवीकालीन समयको कुरा हो। र उनले चाहिँ नेपाली कलालाई विश्व सामु त्यसरी लाँदै गर्दा अब हाम्रा पनि कलाकारहरू अहिले पनि कलाकारहरू कतिपय किन थानका आर्टिस्टहरू बाहिरतिर गएर धेरै राम्रो राम्रो भइरहेको छ, बाहिर लगिरहेछ नि, यहीँबाट पनि जान्छ। र काम गर्ने क्रममा म आफै पनि बाहिर गएर काम गरेँ, किनभने कला नेपाली कलाकारहरूलाई हेर्ने नजर पनि फरक छ, किनभने मेहनती हुन्छन् नेपालीहरू, मजाले काम गरेको अवस्थामा चाहिँ राम्रो कामहरू दिएको कारणले गर्दा पनि सबै धेरैले चाहिँ नेपालीहरूको काम कलालाई चाहिँ एक्सेप्ट गरिरहेका छन्, राम्रै हुन्छ जस्तो लाग्छ मलाई चाहिँ। त्यो
आगामी दिनमा के हुँदैछ?
अब नयाँ बजेट छुट्याइसकेको छ, महानगरसँग सम्झौताकै लागि हामी तयारी छौँ र अरू स्थानीय सरकारहरूसँग पनि कनेक्सनमा छौँ, र म अब तुरन्तै 25 गतेपछि चाहिँ बागलुङ जिल्लाको हटियामा पनि काम गर्दैछु, सबै भइसकेको छ, अब त्यहाँ काम सुरु हुँदैछ।
यो सब गरे बापत यहाँलाई सरकारले व्यावसायिक रूपमा आर्थिक जुन यहाँको पारिश्रमिक बाहेक पनि सम्मान पनि गरेको छ नि होइन?
पक्कै पनि, मलाई संस्कृति तथा पर्यटन मन्त्रालयबाट राष्ट्रिय कला प्रतिभा पुरस्कार प्रादेशिक उसमा चाहिँ मैले चाहिँ पाएको थिएँ, र अरू चाहिँ अब जुरी मेम्बरहरूदेखि लिएर स्थानीय रूपमा या त जिल्ला स्तरीय अनि केन्द्रमा पनि मैले चाहिँ जुरी मेम्बर भएर विभिन्न विद्यालयहरूमा कम्पिटिसनहरूमा चाहिँ निर्णायकको भूमिकाहरू खेलेको छु, धेरै पुरस्कारहरू पनि म आफू पनि पाएको छु।
अन्त्यमा नेपालको कलाकारिता खास गरी चित्रकारितालाई अझ समुन्नत बनाउनका लागि राज्यका तर्फबाट के हुनुपर्छ, अन्य पक्षीय क्षेत्रबाट के हुनुपर्छ जस्तो यहाँलाई लाग्छ?
यो कस्तो छ भने हामी चाहिँ नेपाल भनेको नेपालमा चाहिँ कलाको विकास भनेको स्पेसल्ली काठमाडौँ उपत्यकाभित्रै भयो कि जस्तो लाग्छ। यसलाई चाहिँ नेपाल अहिले चाहिँ नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानले जुन कामहरू गरिरहेको छ स्थानीय रूपमा के अरे यो प्रादेशिक कला थालनी गरेको छ, नयाँ जागरणको युग भनेर जुन उहाँहरूले कामहरू गरिरहनु भएको छ, यसले पक्कै पनि जस्तो कि सुदूरमा सुदूरपश्चिमको आफ्नै प्रदर्शनीहरू भइरहेको छ, त्यहाँ लोकल स्तरका कलाहरूलाई समेटेर प्रदर्शनी भएर त्यहाँबाट आउँदै केन्द्रमा चाहिँ अहिले अब एक महिनाभित्रमै अब राष्ट्रिय कला प्रदर्शनी हुँदैछ, सबै त्यसरी आउनु भनेको धेरै राम्रो हो। र एउटा चाहिँ राज्यले हामी चाहिँ एकदमै केन्द्रीकृत भएर काठमाडौँमै पढ्नु पर्ने अवस्था छ नि त, यसले गर्दा चाहिँ अब कम्तीमा पनि यो हाम्रो सात प्रदेशमा एउटा प्रदेशमा एउटा कला विद्यालय युनिभर्सिटी भइदिए, त्यहाँको लोकल मान्छेहरू सबै पढ्न त यहाँ आउन सक्दैनन्, त्यहाँ पनि एउटा कलाको एउटा जागरण एउटा चाहिँ हुन्थ्यो जस्तो लाग्छ। र स्थानीय रूपमा र शैक्षिक रूपमा पनि बोर्डिङ स्कुलले मात्रै नभएर सरकारी स्कुलले पनि यो पाठ्यक्रममा चाहिँ यो विद्यालय राख्यो भने जस त्यो चाहिँ चित्र मात्रै होइन त्यसले धेरै कुराहरू समेट्छ जस्तो लाग्छ कि, त्यो त्यसका पाठहरू छन् साइन्स पढ्नेहरूलाईदेखि लिएर इन्जिनियरिङ पढ्नेहरू सबैमा चाहिँ त्यो क्रिएटिभिटीको एउटा खाँच हुन्छ नि, ती चिजहरूलाई चाहिँ कलाविद शिक्षाबाटै नै हुन्छ जस्तो लाग्छ। त्यही भएर चाहिँ राज्यले चाहिँ कलाको विषयमा हामीले चाहिँ हेर्नु है पुरानो कला देखाएर विदेशीहरू आएर हेर्ने, तर चाहिँ अहिले चाहिँ हामीले के गर्यौँ त भन्ने कुरा चाहिँ हामीलाई पनि त्यो किसिमको प्रिजर्भेसन एउटा हुन्छ नि कलासँग चाहिँ त्यो होस् भन्ने चाहिँ मलाई चाहिँ एकदम लाग्छ।
यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद।
हजुर नमस्ते, थ्याङ्क यू, धन्यवाद।
उहाँ हुनुहुन्थ्यो चित्रकार डीपी भण्डारी, जसले पछिल्लो दिनमा काठमाडौँ महानगरका सड़क छेउका भित्ता तथा पुरातात्विक क्षेत्रका भित्तामा कलात्मक चित्र बनाएर महानगरलाई थप सुन्दर बनाउने कार्यको अगुवाई गरिरहनु भएको छ। सन्तोष रेग्मी बिदा हुन्छु, हवस्त, नमस्कार।